علیکم، سامعین، ہم ریڈیو پاکستان کے نیوز اینڈ کرنٹ افیئر چینل سے بول رہے ہیں اور پروگرام پیش خدمت ہے آئینہ۔ میں ہوں آپ کا میزبان سید شہریار احمد اور میرے ساتھ اسٹوڈیو میں موجود ہیں معروف تجزیہ کار جناب عبدالحمید تبسم صاحب۔ السلام علیکم۔
وعلیکم السلام شہریار صاحب۔
عبدالحمید صاحب، ہم جو گفتگو کا آغاز کریں گے تو آج جو ہمارے پاس خبریں ہیں وہ مقبوضہ کشمیر کے حوالے سے ہیں۔ آج پھر جو ہے وہی سلسلہ، بھارت میں کشمیری جو ہے اپنی جو جدوجہد آزادی کے لیے تگ و دو کر رہے ہیں، ان پہ ظلم و ستم کی وہی پرانی کہانیاں جو 70 سال سے چل رہی ہیں، اور دنیا کا جو ہے ضمیر جھنجھوڑنے کے لیے ہم پروگرام کرتے رہتے ہیں، اپنی ذریعہ کوششیں کر رہے ہیں۔ ابھی خواجہ آصف صاحب ہیں جو زیر خارجہ ہیں، انہوں نے بھی اس حوالے سے آج ایک بیان دیا ہے کہ بہت انہوں نے اس کی مذمت کی ہے کہ جو غیر انسانی طریقہ کار ہے، ٹارچر ہے، گرفتاریاں ہیں رہنماؤں کی اور کارکنوں کی، وہ پھر بھارت نے کی ہیں۔ اننت ناگ چلو جو ریلی تھی پچھلے روز، اس کو روکنے کے لیے جو ظلم اور جو غربریت بھارتی افواج نے دکھائی ہے، وہ پوری دنیا، آپ کیا سمجھتے ہیں کہ جو دنیا کا ضمیر جھنجھوڑنے کے لیے کیا ابھی اور کسی چیز کی ضرورت ہے؟
بہت شکریہ شہریار صاحب، آپ نے بالکل صحیح کہا ہے کہ مقبوضہ کشمیر میں وہاں کے باسیوں پر بھارتی سیکیورٹی فورسز کی طرف سے جس قسم کے مظالم ڈھائے جا رہے ہیں، جو غیر انسانی رویہ اختیار کیا جا رہا ہے، اس پہ انسانی ضمیر کو جاگ جانا چاہیے
جی۔
لیکن افسوس کے ساتھ کہنا پڑتا ہے کہ وہ ممالک جو اپنے آپ کو انسانی حقوق کے چیمپئن قرار دیتے ہیں، جو اتنی قراردادیں منظور کرتے ہیں اور پھر یہ کہتے ہیں کہ انسان تو انسان، جو جانور ہیں ان کے بھی حقوق ہیں جی، لیکن ہم یہ دیکھتے ہیں کہ حقیقی طور پر ان کی جو ترجیحات ہیں وہ مختلف ہیں
جی۔
ایک ایسا ملک جو اتنے گھناؤنے جرائم کر رہا ہے، وہ مقبوضہ جموں و کشمیر کے باسیوں کو ان کا پیدائشی حق بھی نہیں دیتا
جی،
ان کے خلاف جس قسم کے تشدد کیے جا رہے ہیں، وہاں کے باسیوں کے خلاف جس قسم کے ان کی گرفتاریاں ہو رہی ہیں اور جس قسم کی ان کی ماورائے عدالت ان کو قتل کیا جا رہا ہے، وہ میرے خیال میں انسانی ضمیر تو کیا
جی،
جو عالمی ادارے ہیں ان کو بھی جگانے کے لیے کافی ہیں۔ لیکن ہم یہ دیکھتے ہیں کہ جو کشمیری ہیں وہ تواتر کے ساتھ قربانیاں دے رہے ہیں اور پرامن طور پر احتجاج کر رہے ہیں آج بھی، اور کل کے جو واقعات ہیں ان دو دنوں کے انہی کو دیکھ لیں کہ انہوں نے کل ایک احتجاج کرنا تھا اسلام آباد کے علاقے میں
جی،
لال چوک پہ انہوں نے اکٹھا ہونا تھا، لیکن ایک تو ان کی جو قیادت ہے اس کو گرفتار کیا گیا، نظر بند کر دیا گیا، اور دوسرا وہ کشمیری نوجوان، بچے، خواتین جنہوں نے لال چوک کی طرف بڑھنے کی کوشش کی، ان پر بہیمانہ تشدد کیا گیا
جی۔
یہ وہ چیزیں ہیں جو ظاہر کرتی ہیں کہ بھارت کسی بھی صورت کشمیریوں کو معاف کرنے کے لیے تیار نہیں ہے کہ وہ اپنا پیدائشی حق مانگ رہے ہیں، اور یہ وعدہ بھارت نے خود کیا تھا، کسی اور نے نہیں کیا تھا، اقوام متحدہ میں جا کر یہ کیس پٹ کیا تھا، بھارت نے ہی کیا تھا، بھارت نے ہی وعدہ کیا تھا سلامتی کونسل میں کہ وہ کشمیریوں کو حق خود ارادیت دے گا، لیکن اس کے بعد ہم دیکھتے ہیں کہ ہیلے بہانوں سے کام لیا گیا، پھر دوسرا فیز شروع ہوا تشدد کا، اور تیسرا جو فیز ہے وہ ہے بے انتہا تشدد اور انسانی حقوق کی سنگین خلاف ورزیاں، اور ہم دیکھتے ہیں کہ کشمیری آج بھی پرامن طریقے سے اپنا احتجاج کر رہے ہیں، پرامن طور پر مطالبہ کر رہے ہیں، عالمی برادری کے ساتھ ان کا جو انٹریکشن کا طریقہ کار ہے، کہیں پہ وہ ان شہروں میں جا کر پرامن احتجاج کرتے ہیں، کہیں پہ جا کے ان کو لیٹرز لکھے جاتے ہیں، جو عالمی ادارے ہیں ان تک رابطہ کیا جاتا ہے، لیکن دیکھا یہ جا رہا ہے کہ جو مسلمانوں کے مسائل ہیں وہ جوں کے توں ہیں، ان کو حل نہیں کیا جاتا، اور غیر مسلموں کے مسائل کو حل کرنے کے لیے راتوں رات قراردادیں بھی منظور ہو جاتی ہیں،
جیسے مشرقی تیمور کا واقعہ تھا سوڈان میں، اور وہ کتنی جلدی وہ مسئلہ حل کر لیا۔ ابھی آپ نے بالکل ٹھیک کہا کہ کشمیریوں پہ جب آتا ہے تو ان کی آنکھیں بند ہو جاتی ہیں، کان بند ہو جاتے ہیں بین الاقوامی برادری کے۔ آپ کیا سمجھتے ہیں یہ ظلم اور بربریت؟ دیکھیں دنیا کا کوئی بھی ملک طاقت کے زور پر جو ہے کسی بھی تحریک کو دبا نہیں سکا، اور وہ اور زیادہ اٹھتی ہے۔ اب بھارت خود ایسا ملک ہے رمیز صاحب کے جس میں 12-13 ریاستوں میں سکم ہے، اتر پردیش، یہ جو ہے پنجاب ہے، اور سکھوں کا چل رہی ہے، جھارکھنڈ ہے، اس طرح بہت ساری ریاستوں میں ان کی اپنی آزادی کی تحریکیں چل رہی ہیں۔
جی ہاں بالکل۔
تو آپ سمجھیں اگر باقی تحریکیں بھی اس ٹائم بہتر موقع ہے کہ وہ بھی اپنی اس وقت تحریکوں کو ذرا میں تیزی لائیں تاکہ بھارت پریشر پڑے۔
جی ہاں آپ نے بالکل صحیح کہا ہے، شہریار صاحب کے آزادی کو جو دیگر تحریکیں چل رہی ہیں اگر وہ ایک مشترکہ حکمت عملی اختیار کرتی ہیں تو ان ریاستوں کو آزادی ملنے کا زیادہ امکان ہے۔
جی بالکل۔
لیکن آپ اگر بات کریں مقبوضہ جموں و کشمیر کی، وہ ان سے بالکل مختلف ہے،
مختلف
کی یہ علاقہ تو بنیادی طور پہ
پاکستان بننے کے دور میں اس کو دیا گیا تھا نقشے میں۔
جی ہاں یہ تو تقسیم کا نامکمل ایجنڈا ہے، اس حصے کو، اس ایجنڈے کو مکمل ہونا ہے، اور کشمیری پہلے دن سے مطالبہ کر رہے ہیں کہ ان کے ساتھ جو وعدہ کیا تھا اس وعدے کو افاق کیا جائے، اور جب وہاں پہ حق خود ارادیت ان کو دیا جائے گا، یعنی ان کو ان سے یہ پوچھا جائے گا کہ انہوں نے پاکستان کے ساتھ رہنا ہے یا بھارت کے ساتھ رہنا ہے۔ بھارت کو اچھی طرح علم ہے کہ کوئی بھی کشمیری وہ بھارت کے ساتھ رہنے کے لیے تیار نہیں ہے، اس لیے وہ لیت و لال سے کام لے رہے ہیں۔ 70 سال تو ہو گئے ہیں، بھارت ان کے دل نہیں جیت سکا، اب اور کب کیا حکمت عملی اختیار کرے گا؟ لالچ دے کر دیکھ لیا ناکام ہوا، تشدد کر کے دیکھ لیا ناکام ہوا، ان کی
اپنی کٹ پتلی وزیر اعلیٰ کو بھی وہاں پہ لائیں سیاست میں۔
جی ہاں بالکل،
وہ بھی کام نہیں کر سکتے۔
جی ہاں، اور آپ دیکھیں کہ جب تک وہ اقتدار میں رہے تو وہ بھارت کے گن گاتے رہے، جب
اب عبداللہ نے بالکل ایسے بولا،
فاروق عبداللہ نے خلاف بول رہے ہیں، میرے خیال میں شاید ان کا بھی ضمیر جاگ گیا، یا پھر اقتدار حاصل کرنے کے لیے، ہمدردی حاصل کرنے کے لیے، یہ بھی ایک طریقے کار ہو سکتا ہے۔
جی بہت شکریہ عبدالحمید تبسم صاحب، گفتگو کا سلسلہ آپ سے جاری رہے گا۔ سامعین وقت کو چاہتا ہے ایک وقفے کا، وقفے کے بعد دوبارہ حاضر ہوتے ہیں، ہمارے ساتھ رہیے۔ ویلکم بیک سامعین، پروگرام آئینہ میں حاضر خدمت ہیں، میرے ساتھ موجود ہیں عبدالحمید تبسم صاحب، معروف تجزیہ کار، صحافی، اور میں ہوں آپ کا میزبان سید شہریار۔ جی عبدالحمید صاحب، ہم گفتگو کر رہے تھے باقی جو ریاستیں ہیں بھارت کی، اس میں لوگ ان سے مطمئن نہیں، اقلیتیں ان سے مطمئن نہیں، کوئی بھی اقلیت ان سے مطمئن نہیں ہے، خاص طور پر مسلمانوں کے ساتھ تو وہ بہت ہی بیمانہ سلوک کرتے ہیں، بے شک وہ مقبوضہ کشمیری کی بات نہیں ہے، उनके अपने हिंदुस्तान के बाकी रियासतों में भी जहां जहां मुसलमान हैं वो सब उनसे तंग हैं, और तमाम अकलियतें सिख उनसे तंग हैं, ईसाइयों के साथ करते रहे, यहां तक कि उनके वजीर ने चंद साल पहले यहां तक भी कह दिया था कि जो अकलियतें उसे भारत छोड़ दें। हम फिर ये देखते हैं कि भारत का साथ जितने ममालिक हैं, श्रीलंका है वो तामिल टाइगर्स को सपोर्ट करता रहा, और फिर पाकिस्तान के साथ उसके झगड़े, अफगानिस्तान के साथ वो पाकिस्तान की दुश्मनी में जो है बींगे बढ़ा रहा है, फिर हमने चीन के साथ भी देखा उसके इलाके में भी कब्जा कर रखा है इसने कुछ। तो ये भारत की जो बदमाशी वाली रविश है, तो ये आप क्या समझते हैं कि इसको जो चौधरी बनाने की, इलाकाई चौधरी बनाने का जो इसका ख्वाब है वो तो वैसे पूरा नहीं होने देना, किसी कोई भी नहीं होने देता उसको, लेकिन ये कोई अपने ख्वाब गफलत से कब बेदार होगा?
जी हाँ, बिल्कुल शहर यार साहब आपने सही कहा है कि एक तो ये है कि भारत में अकलियत तो एक तरफ, वहां पे निचली जात के जो हिंदू है
जी बिल्कुल
वो भी वहां पे भारत
खुश
नहीं है। अगर उनको मौका दिया जाए तो मैं ये समझता हूं कि
पाकिस्तान आ जाएंगे।
जी हाँ, या पाकिस्तान आ जाएंगे या वो जो निचली जात के हिंदू हैं वो एक अलग रियासत का मुतालबा भी कर सकते हैं। क्योंकि
फसाद पड़ा रहा निचली जात के हिंदू।
जी हाँ जी बिल्कुल, ये सूरत हाल है वहां पे। और जहां तक आपने दीगर रियासतों में जो आजादी की तहरीकें चल रही हैं, इन्होंने एक न एक दिन अपने मंतकी अंजाम को पहुंचने हैं और इन रियासतों को आजादी मिलनी है।
जी, जिस तरह पाकिस्तान की मूवमेंट चली थी तो आखिरकार पाकिस्तान लेके रहे ना मुसलमान ने, इसी तरह वो लोग भी अपने अपनी आजादी की तहरीकें कामयाब कराएंगे।
जी हाँ बिल्कुल। और आप देखें कि वहां के जो मुसलमान हैं जो भारत में रहते हैं वो बड़े पुरअमन है और कोशिश करते हैं कि अपने जितने भी मामलात हैं उनको बड़े पुरअमन तौर पर उनको आगे बढ़ाएं, लेकिन जब उन पे अरसा हयात ही तंग कर दिया जाएगा तो इस चीज का भी इम्कान है, वो हमें नजर आ रहा है कि वो भी मुतालबा कर सकते हैं कि हमें एक और रियासत चाहिए, क्योंकि उनके लिए अगर कहीं पे उनको इंसाफ नहीं मिलता, जो जिंदगी के रोजमर्रा के मामलात हैं उनमें उनको इंसाफ नहीं मिलता, उनको नौकरियां नहीं मिलती, उनके साथ इम्तियाजी सलूक किया जाता है, तो लामहाला उन्होंने यही मुतालबा करना है कि वो भी एक अलग रियासत का। ये तो वो सूरत हाल है जो भारत के अंदर है। दूसरा, आपने बड़ा बुनियादी सवाल किया कि भारत न सिर्फ ये कि अपने मुल्क के अंदर निचली जात के हिंदुओं को, अकलियतों को मुजालिम उनके खिलाफ ढा रहा है, बल्कि दूसरे ममालिक के मामलात में भी मुदाखलत कर रहा है। आप पाकिस्तान का मामला देखें, पाकिस्तान के कई इलाकों में भारत की जो दहशतगर्दगी की सियासत है, दहशतगर्दी की हिकमत अमली है, वो अब बेनकाब हो चुकी है। पाकिस्तान ने उसके सबूत आलमी बिरादरी को फराहम कर दिए हैं। अब देखना यह है कि आलमी बिरादरी कब अपने उस वादे का इफा करती है जो उन्होंने कहा था कि दहशतगर्दी इंतहा पसंदी के खिलाफ मुश्तरका कार्रवाइयां की जाएंगी। भारत ने दहशतगर्दी की पाकिस्तान में, उसके सबूत हमने फराहम कर दिए, एक उसका हाजिर सर्विस कमांडर उसका सबूत हमने दे दिया। ये वो चीजें हैं जो सबके सामने हैं। अब अगर ऐसी सूरत हाल में, ये सारी सूरत हाल दुनिया के सामने है, अगर इसके बावजूद भी ये देखा जाता है कि वहां पे इंसाफ नहीं मिलता।
साहब, आपका सिलसिला मैं चला गुफ्तगू और रुकूंगा। ये सबक वजीर अजम पाकिस्तान मियां नवाज शरीफ इस वक्त मीडिया से गुफ्तगू कर रहे हैं, आपको बरह रास्त
तो ये अपना जो है लाखों पाउंड का जो कारोबार, उसके बाद मेरी सर्विसेज, उसको ये कह रहे कि एहसासा नहीं, वो सारी वीडियोज मौजूद हैं जिसपे वो खुद एतराफ कर चुका है इमरान खान के नाम, ये मेरा कारोबार था, मेरे ये एतराफ कर चुका है, और उसको खुद उसकी सफाई कौन दे रहा है? बेंच उसकी सफाई दे रहा है। ये अंदाजा कीजिए कि इमरान खान ने मेरे खिलाफ पटिशन की और वो उसके बाद वो चार सफों की पटिशन करके घर बैठ गया, वो बेंच उसके बिहार पे मुकदमा लड़ा मेरे खिलाफ और फैसला सुना दिया हमारे पे। और जब इमरान खान के खिलाफ हमने जो पिटीशन की है तो बेंच जो है उसी का वकील बन गया वहां पर। अंदाजा कीजिए अब दोनों में जो फर्क है वो अब आप जानने की कोशिश करें। ये سودا نہیں بکے گا پاکستان میں میں یہ بتانا چاہتا ہوں یہ سودا نہیں بکے گا
وہ سب
سامعین آپ سن رہے تھے سابق وزیر اعظم میاں نواز شریف لندن میں میڈیا سے گفتگو کر رہے تھے اور وہاں سے چونکہ ابھی ان کی پاکستان وطن روانگی ہے اس لیے وہاں پہ دنیا بھر کا میڈیا اور پاکستانی میڈیا جمع ہے جہاں پہ وہ کل کے فیصلے کے بارے میں خاص طور پر انہوں نے گفتگو کی. جی امید صاحب ہم گفتگو کر رہے تھے وہی بھارت کے جو حالات ہیں جو کہا جاتا ہے کہ ظلم پھر ظلم ہے بڑھتا ہے تو مٹ جاتا ہے تو اس حوالے سے اگر تاریخی حقائق دیکھیں تو جو تحریک چلتی ہیں وہ بشک 20 سال بعد 40 سال بعد 60 سال بعد 70 سال بعد آخرکار اپنے منطقی انجام کو پہنچتی ہے.
جی ہاں بالکل بالکل آپ نے صحیح کہا ہے کہ ظلم کی ایک حد ہوتی ہے اور حقیقت بات ہے کہ مقبوضہ جموں و کشمیر میں تو حد ہو چکی. اس سے زیادہ اب ظلم کیا ہوگا کہ وہاں پہ بچوں تک کو نشانہ بنایا جا رہا ہے, ان کی آنکھیں لی جا رہی ہیں, ان کے سینوں کو چھلنی کیا جا رہا ہے گولیوں سے, اور خواتین کے ساتھ جو مظالم ڈھائے جا رہے ہیں ہم ان کی یہاں پہ گفتگو بھی نہیں کر سکتے. اس حد تک مظالم ڈھائے جا رہے ہیں, بچوں کو ان کی ماؤں کے ان کے والدین کے سامنے شہید کیا جا رہا ہے, اور وہاں پہ کوئی بھی ایسا خاندان نہیں ہے جس کے ہاں کوئی شہید نہ ہوا ہو. اس سے اندازہ لگایا جا سکتا ہے کہ لاکھوں لوگ ہیں وہاں پہ اور کوئی گھر ایسا نہیں ہے جی ہاں یہ صورتحال ہے. تو اب اور کیا ظلم ہوگا. ہم نے تو یہ بھی دیکھا ہے کہ دنیا کے جو معیارات ہیں وہ بڑے مختلف ہیں, کہیں پہ تو شک کی بنیاد پہ کسی ملک کے خلاف بمباری کر دی جاتی ہے, اینٹ سے اینٹ بجا دی جاتی ہے, اور یہ بعد میں پتہ چلتا ہے کہ جس بنیاد پر یہ حملے کیے گئے تھے وہ بنیاد ہی غلط تھی. اور ایک ایسا ملک ہے جو 70 سال سے زیادہ عرصہ ہو گیا ہے اس نے ایک علاقے پر غصبانہ قبضہ کیا ہوا ہے اور وہاں کے لوگوں سے وعدہ کیا ہوا ہے کہ ان کو یہ حق دیا جائے گا, وہ حق نہیں مل رہا, اس کی بجائے ان کی اجتماعی قبریں بنائی جا رہی ہیں. یہ وہ صورتحال ہے جو دنیا کے سامنے ہے. لیکن ہم یہ دیکھتے ہیں جیسا کہ آپ نے بالکل صحیح بات کی کہ دنیا نے آنکھیں بند کی ہوئی ہیں اور کان بھی انہوں نے وہاں اس میں بھی انگلیاں ڈالی ہوئی ہیں, نہ ان کو ظلم دکھائی دیتا ہے نہ سنائی دیتا ہے, ان مظلوموں کی چیخیں بھی سنائی نہیں دے رہی جو بیچارے صبح دوپہر شام آواز لگا رہے ہیں, وہ مطالبہ کر رہے ہیں کہ ان کے ساتھ جو وعدہ کیا گیا تھا اس وعدے کو افاق کیا جائے. لیکن مجھے یہ لگتا ہے کہ بھارت کیونکہ ایک بڑی منڈی ہے, ایک غیر مسلم ریاست ہے, اس لیے جو غیر مسلم قوتیں ہیں جو اس وقت عالمی سطح پہ ان کے پاس ڈیسیژن پاور ہے وہ مسلمانوں کے ساتھ ناانصافی کر رہی ہیں. غیر مسلم دنیا کے مسائل کو حل کرنے پر صرف ان کا فوکس ہے, ان کا اپنا ایجنڈا ہے جس کی تکمیل کی جا رہی ہے, اپنے مفادات ہیں, سیاسی مفادات بھی ہیں, ان کے معاشی مفادات بھی ہیں, صرف اس کے لیے گٹھ جوڑ کیا جا رہا ہے اور کچھ بھی نہیں.
جی بالکل صحیح کہا. اور ایک چیز آپ اور بھی دیکھیں گے, آپ اتفاق کریں گے اس سے, کہ صرف کشمیر کے مسلمان نہیں, مسلمان میانمار کا ہو, رکھائن صوبے کے وہ روہنگیا مسلمان ہو, ان کے ساتھ بھی دیکھیے ظلم و ستم ہوگا, سوڈان کے ہوں, شام کے ہوں, یا فلسطین کے مسلمان ہوں, ان کے ساتھ زیادتی, افغانستان کا مسلمان ہے اور عراق کا مسلمان ہے تو وہاں الائیڈ فورسز کے حملے. پوری طور پر جب ہم دیکھتے ہیں, پوری دنیا پہ نظر ڈالتے ہیں, تو میر صاحب ہم دیکھتے ہیں کہ مسلمان ہر حال میں تکلیف میں اور جھگڑوں میں پھنسا ہوا ہے. اور پھر اس کی آپ کیا سمجھتے ہیں کہ مسلم امہ کی کچھ تھوڑی سی اپنی کوتاہیاں اور غفلتیں بھی اس میں شامل ہیں, یا کہ کچھ ایسے عناصر ان کے ہاتھوں بک جاتے ہیں جو کہ مسلم امہ کے لیے انتشار کا باعث بنتے ہیں, یا یہ مسلم ممالک اکٹھے ہو جائیں تو ان ساری مسائل پر قابو پایا جا سکتا ہے؟
جی ہاں بالکل آپ نے صحیح کہا. میں یہ کہوں گا کہ اگر اس کو اس انداز سے لیا جائے کہ شاید مسلمانوں کو اپنی قوت کا اندازہ ہی نہیں ہے, خواہ وہ ان کی سیاسی طاقت ہو, خواہ ان کی معاشی طاقت ہو, خواہ ان کے جو نیچرل ریسورسز ہیں وہ ہو, شاید انہوں نے کبھی اس بارے میں سوچا ہی نہیں ہے کہ اگر ایک ملک کو فتح کرنے کے لیے غیر مسلم ممالک کی 36 سے 40 ممالک کی افواج کسی دوسرے ملک میں بغیر کسی قرارداد کے وہ وہاں پہ سالہ سال تک رہ سکتی ہیں, تو مسلمان اپنے جائز حقوق کے لیے اکٹھے کیوں نہیں ہو سکتے, وہ اس کے لیے پرامن جدوجہد کیوں نہیں کر سکتے. صرف مسلمانوں نے اتحاد کرنا ہے. جب مسلمان متحد ہو گئے اور آپس کے اختلافات کو انہوں نے ایک سائڈ پہ رکھ دیا, وہ مسلمان کے عروج کا زمانہ ہوگا. اور یہ کوئی خواب نہیں ہے. ماضی میں بھی ہم دیکھتے ہیں کہ مسلمانوں نے دنیا پہ رول کیا ہے, اور اس وقت تک وہ رول کرتے رہے جب تک وہ ایک فیئر, جس کو کہتے ہیں فیئر حکومت کرتے رہے, اپنے جو حقوق ہیں ان کا بھی خیال رکھا, کسی کے ساتھ زیادتی نہیں کی, اور سب سے اہم بات یہ ہے جب تک وہ متحد رہے. اگر آج بھی مسلمان متحد ہو جائیں, جیسا کہ ہم نے فلسطین کے معاملے پہ دیکھا, صرف مسلمانوں نے ایک کانفرنس بلائی او آئی سی کی, اور دنیا کو دیکھیں کہ سب کی نظریں اس پہ لگی ہوئی تھی, انٹرنیشنل میڈیا اس پہ فوکس کیا ہوا تھا, لیکن افسوس کے ساتھ کہنا پڑتا ہے کہ اس کا صرف جس طرح کہتے ہیں کہ ایک مزمتی قرارداد آئی, اور کوئی ایسی اسٹریٹجی اختیار نہیں کی گئی جس سے ہم کہہ سکیں کہ ہاں جی یہ مسلمان اب اتحاد کی طرف جا رہے ہیں. صرف انہوں نے مذمت کی اور اس سے آگے کام نہیں بڑھا. اگر آج بھی مسلمان یہ فیصلہ کر لیں کہ ان کی بہت بڑی مارکیٹ ہے مسلم دنیا کی, اگر وہ یہ کہہ دیں کہ جو ممالک فلسطین کے معاملے پر اسرائیل کی سپورٹ کر رہے ہیں, ڈونلڈ ٹرمپ کے نقطہ نظر کی سپورٹ کر رہے ہیں, وہ اس کے ساتھ اپنے جو سیاسی تعلقات ہیں ان پہ نظر ثانی کریں گے, باہمی تعلقات پہ نظر ثانی کریں گے, باہمی جو معاہدے ہیں ان پہ نظر ثانی کریں گے, آپ دیکھیں گے کہ مسلمان بہت سی چیزیں صرف اس حکمت عملی سے ہی حاصل کر لیں گے. لیکن شاید ابھی وقت وہ دور ہے جب مسلمان متحد ہوں گے, اپنی ترجیحات کا تعین خود کریں گے, اپنے فیصلے خود کریں گے, اور ادھار لینا بند کریں گے. جب انہوں نے ادھار لینا بند کر دیا, اور جس کو کہتے ہیں کہ ان اپنی روکھی سوکھی سے سفر کا آغاز کریں, اور بہت سے ملک تو ایسے ہیں جن کے پاس, مسلم ممالک جن کے پاس بہت سے وسائل ہیں, صرف ان کو صحیح جگہ پہ خرچ کرنے کے لیے.
جی بالکل گھومی صاحب, گفتگو کا سلسلہ جاری رہے گا. سامعین, وقت ہوا ہے ایک مختصر سے وقفے کا, لیکن اس سے پہلے آپ کو سناتے ہیں خاص خاص خبروں کا خلاصہ. وزیر اعظم نے آرمی پبلک اسکول پشاور کے شہدا کو خراج عقیدت پیش کرتے ہوئے کہا ہے کہ ہم نے دہشت گردی کو شکست دی ہے اور آج ہمارے اسکول اور مساجد محفوظ ہیں. بری فوج کے سربراہ نے کہا ہے کہ آرمی پبلک اسکول پشاور کے معصوم بچوں اور ان کے جرت مند اہل خانہ کی عظیم قربانی رائقہ نہیں گئی, اور یہ امن انہی کا مرہون منت ہے. دفتر خارجہ نے کہا ہے کہ بھارتی جاسوس کلبھوشن یادیو کی والدہ اور بیوی کے انسانی ہمدردی کی بنیاد پر دورہ پاکستان کے لیے ویزے کی درخواستیں موصول ہو گئی ہیں. فلسطینی حکام نے مشرقی بیت المقدس کی 1967 میں قائم کی گئی سرحد میں کسی قسم کی تبدیلی کو یکسر مسترد کر دیا ہے. خاص خاص خبروں کا خلاصہ آپ نے سنا. ابھی وقت ہو جاتا ہے ایک وقفے کا, وقفے کے بعد دوبارہ حاضر ہوتے ہیں. ہمارے ساتھ رہیے.
دل میں آج یہ سوال اس ماں کے لال کا دشمن کے بچوں کو پڑھانا ہے.
ویلکم بیک سامعین، پروگرام آئینہ میں حاضر خدمت ہیں، میں ہوں آپ کا میزبان سید شہریار، میرے ساتھ موجود ہیں عبدالحمید تبسم صاحب. عبدالحمید صاحب، جو مشترکہ مزاحمتی لیڈرشپ ہے، سید علی گیلانی صاحب ہیں، میر وائز عمر فاروق ہیں، محمد یاسین ملک صاحب ہیں، انہوں نے بڑی سخت مذمت کی ہے، یہ جو پٹ اتھارٹیز ہیں، کٹپتلی انتظامیہ جسے کہتے ہیں عرف عام میں، اور یہ انہوں نے بتایا ہے کہ جو مارچ کرنا تھا اسلام آباد ٹاؤن کی طرف، بڑی پیسفل ریلی نکالنی تھی انہوں نے، جو ہونی تھی وہ، اس حوالے سے مزاحمتی تحریک کے انہوں نے ایک مشترکہ بیان میں کہا ہے کہ سری نگر میں جو یہ بات کہی کہ یہ جو ریلی ہے یہ لال چوک پہ اسلام آباد میں آنی تھی گزشتہ روز، اور انہوں نے صرف اپنا اظہار یکجہتی کرنا تھا کشمیریوں کے ساتھ، کہ جو نہایت ہی برے حالات فیس کر رہے ہیں انڈیا کی افواج کے ظلم و ستم اور بربریت کے، تو اتنے پرم ریلی کو بھی اس طرح منتشر کرنا، ان کے راستے روک لینا، ان پہ ناجائز مقدمات بنانا، لاٹھی چارج کرنا، اور جیسا کہ آپ نے ابھی کون سا ایسا طریقہ کار، تمام بنیادی اخلاقی اور جنگی قوانین کو تہ و بالا کر دیا بھارت نے.
جی ہاں، بالکل بالکل صحیح کہا ہے شہریار صاحب آپ نے. اور اب آپ دیکھیں کہ یہ جو لوگ تھے جنہوں نے پرامن ریلی کا انعقاد کرنا تھا لال چوک پہ، یہ وہ لوگ تھے جو کشمیر کا جو ساؤتھ کا ایریا ہے وہاں پہ جس طرح مسلمانوں کو نشانہ بنایا جا رہا ہے، جس قسم کے جیلوں میں ان پہ تشدد کیا جا رہا ہے، جس طرح لوگوں پہ عرصہ حیات تنگ کیا جا رہا ہے، اس کے خلاف انہوں نے پرامن احتجاج کرنا تھا کہ یہ وہاں کے باسیوں کا حق نہیں ہے، جو بھارتی سیکیورٹی فورسز اور وہاں کی جو کٹ پوتلی انتظامیہ ہے وہ جو کچھ کر رہی ہے وہ ظلم کی انتہا ہے. انہوں نے اس پہ اپنا احتجاج ریکارڈ کرانا تھا، اور انہیں یہ احتجاج بھی نہیں کرنے دیا گیا. ان کچھ جو ان کی مزاحمتی لیڈرشپ ہے اس کو گرفتار کیا ہوا ہے، کچھ کو نظر بند کیا ہوا ہے، کچھ کے خلاف تواتر کے ساتھ کاروائیاں کی جا رہی ہیں، اور یہ ساری صورتحال دنیا کے سامنے بھی ہے. اور وہ لوگ جب احتجاج کرتے ہیں تو ان کے خلاف طاقت کا بے دریغ استعمال کیا جاتا ہے. اور آپ دیکھیں کہ اگر کوئی شخص اپنا احتجاج بھی ریکارڈ نہ کرا سکے تو तो वो कैसे उस रियासत के साथ रहने के लिए तैयार होगा। और ये सारी सूरत हाल भारत के इल्म में है। भारत अब अच्छी तरह समझ चुका है कि कश्मीरियों ने किसी भी सूरत उसके हक में वोट नहीं देना, इसलिए अब उनकी जो हिकमत अमली है वो मुझे तो यूं लगता है कि उसका एक ही नुक्ता है, और वो नुक्ता ये है कि कश्मीरियों की नस्ल ही खत्म कर दी जाए। उनको एक तो उनके बच्चों को तवातर के साथ उन पे मुजालिम ढाए जा रहे हैं, या उनको डिसेबल किया जा रहा है, या उनको मार दिया जा रहा है। वहां के जो नौजवान हैं उनके खिलाफ तवातर के साथ कार्रवाइयां की जा रही हैं, उनको अगवा कर लिया जाता है, फिर उनकी डेड बॉडीज भी नहीं मिलती। कभी कभार जब इज्तमाही कब्रें बरामद होती हैं तो उनका डीएनए टेस्ट नहीं करने दिया जाता। ये सूरत हाल है मकबूजा जम्मू कश्मीर में। तो वो लोग इन मुजालिम के खिलाफ एहतजाज करना चाहते थे, उनको ये एहतजाज भी नहीं करने दिया गया। हालांकि इंटरनेशनल मीडिया पे पाबंदी है, वहां पे जब इस किस्म की कोई रैली निकाली जाती है तो वहां पे जो सोशल मीडिया है उसको भी बंद कर दिया जाता है, वहां पे जो मोबाइल सर्विस है, टेलीफोन सर्विस है, उसको मुनकता कर
मीडिया तक को नहीं।
जी हाँ, तो इसके बावजूद भी भारत का जो जुल्म है वो किसी न किसी तरीके से दुनिया के सामने आ जाता है। लेकिन फिर वही सवाल है कि आखिर आलमी जमीर कब जागेगा। उस जो जम्मू कश्मीर के बासी हैं उनको उनका पैदाइशी हक, वो हक जिसका वादा भारत ने किया था, आलमी बिरादरी ने किया था, जब कब उनको मिलेगा? क्या उनकी नस्ल खत्म होने का इंतजार किया जा रहा है? क्या उनकी अक्सरियत को अकलियत में बदलने का इंतजार किया जा रहा है? लेकिन मुझे यूं लगता है कि इंशाअल्लाह कश्मीरियों को उनका जो हक है वो मिल के रहेगा और उनको फतह नसीब होगा।
और ये जो आपने बात की अभी अब्दुल्ला साहब के अकलियत में उन्हें डालने की कोशिश की जाए, ऐसे इसराइल में भी ये पॉलिसी की थी उन्होंने, यहां पर भी हम देखें जम्मू लद्दाख की जो हिंदू आबादी है उन्हें ला के बसाया जाता है यहां पर जम्मू कश्मीर में। तो ये तो बहुत लंबा फिक्र है, और उसमें बड़े लीडरान ने कश्मीर ने और बैन अवी बरादरी ने बड़ी आवाज उठाई है इस बात।
जी हाँ, मैं तो ये कहूंगा कि कुछ आलमी तंजीमें हैं जिन्होंने इस हकीकत की तरफ तवज्जो दिलाई है। कश्मीरी जो रहनुमा है वो तवातर के साथ ये बात कर रहे हैं
जी,
और अपने जलसों में भी इसका तस्करा करते हैं, मीडिया से गुफ्तगु में भी इसका तस्करा करते हैं। आलमी हकूक की जो तंजीमें हैं जब उनके साथ उनका इंटरेक्शन होता है, आलमी लीडरशिप के साथ इंटरेक्शन होता है, या उनको जो खतूत लिखे जाते हैं उनसे राबता किया जाता है, उसमें भी इस खदशे का इजहार किया जाता है। अब ये खदशा नहीं रहा बल्कि एक सोची समझी साजिश है, और उस पे भारत तवातर के साथ काम कर रहा है। कमोबेश मैं तो ये कहूंगा कि 20 साल से तो तवातर के साथ इस पे काम किया जा रहा है कि कश्मीरी जो मुसलमान है उनकी अक्सरियत को अकलियत में बदला जाए, और ऐसे गैर कश्मीरी जिनका जम्मू कश्मीर से कोई ताल्लुक नहीं है उनको वहां पे बसाने की कोशिश की जा रही है। किसी को पंडित का नाम दिया जा रहा है, किसी को मौरूसी कश्मीरी का नाम दिया जा रहा है, अजीबो गरीब किस्म के वहां पे नई इस्लाहात लाई जा रही हैं, और वहां पे कश्मीरियों को जो मुसलमान कश्मीरी हैं उनको अकलियत में बदलने की कोशिश की जा रही है और उनकी नस्ल खत्म की जा रही है। अब तो आलमी जमीर को जाग जाना चाहिए, क्योंकि अगर कश्मीरियों ने हथियार उठा लिए तो फिर उनको आजादी से कोई नहीं रोक सकेगा। और मुझे ये लगता है कि शायद ये जो बुरहान वानी वाला केस है उसके बाद कश्मीरी इस हवाले से बहुत कुछ सोच रहे हैं, लेकिन उनका एक ही मकसद है कि वो अपना एहतजाज पूरा बंद तौर पर जारी रखें।
जी बिल्कुल,
और क्योंकि उनका अब तक की जो कोशिश है, अब तक की जो स्ट्रगल है, अब तक की जो तहरीक है वो पूरा मन है। वो नहीं चाहते कि वो दुनिया को मौका दे कि उन पे कोई आवाज उठाए, कोई उंगली उठा सके, इसलिए वो पूरा मन जिद्दोजहद कर रहे हैं। उसके लिए उन्होंने अपने बच्चों की कुर्बानी दी, अपने नौजवानों की कुर्बानी दी, ख्वातीन की कुर्बानी दी, अपने प्यारों की कुर्बानी दी। अब देखना यह है कि उनको इंसाफ कब मिलता है।
जी बिल्कुल, और इंसाफ और उधर भारत की तरफ से इंसाफ मिलना तो मुमकिन नहीं है। कश्मीरी जो है खुद ही अपनी जद्दोजहद से ही इंसाफ हासिल करेंगे, क्योंकि ये जो जुल्म और बर्बरियत और गैर कानूनी हथकंडे 70 साल से जो भारत और उसकी अफवाज चला रहे हैं, उससे तो ये ऐसा ही लगता है। मीर साहब, एक और इसके साथ ही खबर है कि जो दिल्ली की बहुत ही बदनाम जमानत तिहाड़ जेल है, उसमें जो है 10 जो मारूफ लीडरान हैं, हुर्रियत रहनुमा जो अल्ताफ अहमद शाह, पीर सैफुल्ला, मिराजुद्दीन कलवाल, अयाज मोहम्मद अकबर वगैरह, इनकी 28 जो है 28 दिन के लिए इनको जो है एक्सटेंड करती है इनका रिमांड
जी।
इस वाले से आप क्या कहें?
जी हाँ बिल्कुल, उनकी जो हिरासत है उसमें मजीद इजाफा कर दिया गया है। और ये आप देखें कि यही वो हरबे हैं जिनका हम तस्करा कर रहे हैं कि उनको जो कश्मीरी लीडरशिप है उनको आवाम से दूर किया जा रहा है, आवाम पे तशद्दुद किया जा रहा है, उनके खिलाफ गोलियां बरसाई जा रही हैं, उनकी आंखों को निशाना बनाया जा रहा है ताकि वो नाबीना हो जाएं, और जो बच्चियां हैं उनके खिलाफ भी हथियारों का इस्तेमाल किया जा रहा है, पैलेट गन इस्तेमाल की जा रही है। ये वो हकीकतें हैं जिनका हम तवातर के साथ हम भी तज़करा करते हैं। कुछ जो इंटरनेशनल मीडिया है वो भी कभी कभार, हालांकि होना तो ये चाहिए था जितना वो जुल्म ढा रहे हैं, उनकी जो बुलेटिन है उस हर बुलेटिन का हिस्सा होना चाहिए था, क्योंकि हम देखते हैं कि यूरोप हो, अमेरिका हो, मगरबी दुनिया के बहुत से ममालिक ऐसे हैं जहां पे अगर कोई एक कुत्ता भी मर जाता है या एक्सीडेंट हो जाता है तो उसको ब्रेकिंग न्यूज के तौर पे चलाया जाता है
जी।
और यहां पे मुसलमान बेचारे उन पे ऐसे ऐसे जुल्म ढाए जा रहे हैं, जैसे कि पहले मैंने कहा कि उनका हम यहां पे तज़करा भी नहीं कर सकते, लेकिन इसके बावजूद इंटरनेशनल मीडिया खामोश है। उनके ना तो कोई बुलेटिन हमें नजर आती है इस हवाले से, ना उनकी कोई रिपोर्ट्स नजर आती हैं। इंसानी हकूक की चंद तंजीमें हैं जो कभी कभार अपनी रिपोर्ट में ये तज़करा करती हैं कि इतने कश्मीरियों को शहीद कर दिया गया, इतने लापता हो गए, इतने कैद में हैं, इतने जख्मी हो गए, लेकिन उसका बस यही है कि आदाद शुमार ही जमा किया जा रहे हैं और कुछ भी नहीं हो रहा।
जी अब बहुत शुक्रिया, आपसे गुफ्तगू का सिलसिला जारी रहेगा। सामाइन लेते हैं एक मुख्तसर सा वक्फा, उसके बाद दोबारा हाजिर होते हैं, हमारे साथ रहिए।
मुझको लगता है मेरे कुछ वक्त में जाना है, बिना बताए जा रहा हूँ, क्योंकि आखिरी बार मैं तुम सबको खुश देखना चाहता हूँ। पर मेरे जाने के बाद ये गीत तुम्हें सब बता देगा, मेरी रग रग से वाकिफ करा देगा। अगर दूर मैं हो जाऊं तो बस रोना मत, अगर है जुदाई किस्मत में वादा है मेरा, लौट कर आऊंगा जरूर तुम्हारे पास ही, बस रोना मत। करना मुझे अगर छोड़ जाऊं तुम्हें इस दुनिया में, माफी लेने आऊंगा जरूर, लौट कर आऊंगा जरूर, फिर घूमेंगे वो आधी रात में, फिर पीकर झूमेंगे साथ में।
ویلکم بیک. ایک افسوسناک خبر اور کشمیر کے حوالے سے شامل کرتے ہیں اپنے پروگرام میں. مقبوضہ کشمیر میں ہیومن رائٹس کمیشن کے جو ہے اس نے رپورٹ میں بتایا ہے کہ 15 جو لوگ تھے نا فوجی جنہوں نے 1990 میں ایک ماتمی جلوس پر فائرنگ کی تھی جب میر وائز مولوی محمد فاروق صاحب کے جنازے کے لیے وہ پہنچ رہے تھے 1990 میں. حریت رہنما تھے جو بہت بڑے کشمیر کے اسلامیہ کالج کے قریب حوال کے مقام پر پہنچے تو ادھر اندھا دھند فائرنگ کر دی گئی جس سے 60 لوگ جو ہیں وہ شہید ہو گئے اور سینکڑوں زخمی ہو گئے تھے. جی یہ بڑا ایک افسوسناک واقعہ ہوا تھا. اس حوالے سے بتایا جا رہا ہے کہ کوئی سٹیٹمنٹ آئی وٹنسز کا ابھی تک ریکارڈ نہیں کیا گیا. اور اس مطلب یہ انسانیت اخلاقیات اور ظلم و بربریت کو سب کو تاہ والا کرنے کے بعد اب قانون کے تقاضے بھی پورے نہیں کیے جا رہے شہدا کے لوائقین کو انصاف دلانے کے.
جی ہاں بالکل صحیح کہا ہے آپ نے. اور یہ ایک حکمت عملی ہے کہ وہ جو عینی شاہدین ہیں
آہستہ آہستہ
جی ہاں بالکل وہ اس دنیا سے رخصت ہو جائیں گے. پھر یہ کہا جائے گا کہ ان میں سے تو کوئی بچا ہی نہیں ہے. جی ہاں تو دیکھیں کہ 27 سال ہو گئے ہیں اس واقعے کو اور ابھی تک عینی شاہدین کے جو وہ بھی ریکارڈ نہیں کی گئی. اس سے اندازہ لگایا جاتا ہے جا سکتا ہے کہ یہ سارا کچھ ایک پلاننگ کے تحت ہوا, ایک سازش کے تحت ہوا. اور اس کا بنیادی مقصد اس وقت اگر دیکھا جائے آج 27 سال پہلے تو یہی نظر آتا ہے کہ کشمیری قیادت کو وہ آپس میں لڑانا چاہتے تھے کہ شاید جو کشمیری قیادت ہے وہ قیادت کے لیے آپس میں لڑ پڑے گی. لیکن ہم نے دیکھا کہ ان میر وائز صاحب کا جو شہادت تھی اس کے بعد جو کشمیری قیادت تھی وہ زیادہ متحد ہوئی اور انہوں نے جس طرح کہتے ہیں کہ
تحریک زور
جو قیادت ہے وہ دوسروں کو دینے کی بات کی خود لینے کی بجائے
جی.
تو یہ ایسی مثال تھی جو بھارت کو کسی صورت پسند نہ آئی. اور پھر اسی کا رد عمل تھا کہ اب 27 سال ہو گئے ہیں ابھی تک اس واقعے کے جو عینی شاہدین ہیں ان کے جو بیانات ہیں وہ بھی قلم بند نہیں ہو سکے. اور اسی بات کا انتظار کیا جا رہا ہے کہ یہ کمیشن انتظار کر رہا ہے آج بھی کہ کسی طریقے سے یہ جو سارے عینی شاہدین ہیں وہ اس دنیا سے رخصت ہوں اور اس جو کیس ہے اس کو داخل دفتر کر دیا جائے.
جی ایک اور جو میں فکریہ ہے وہ یہ ہے کہ جو جماعت اسلامی ہے جموں کشمیر میں اس نے کہا ہے کہ 1600 کنال جو زمین ہے انڈین آرمی کو ہم وہاں جو علاقہ ہے سری نگر میں وہ ایک منحوس پلان کے تحت جو ہے ان کو دی جا رہی ہے. یہ ان کا کہنا تھا کہ یہ جو لوکل پاپولیشن ہے مقامی جو لوگ ہیں ان کی حقوق سے جو ہے ان کا حقوق چھیننے کی ایک ناپاک سازش ہے اور یہ جو ہے ان لوگوں کی زمین جو ہے دوسرے لوگوں کو دی جائے گی.
جی ہاں بالکل. اور یہ دیکھیں کہ یہی کچھ ہم نے مقبوضہ فلسطین میں دیکھا, مقبوضہ بیت المقدس میں دیکھا کہ ایک حکمت عملی اختیار کی گئی.
جی بالکل.
اور شہریار صاحب ابھی آپ نے اس کا تذکرہ بھی کیا تھا کہ اسرائیل نے
جی
اپنا ناجائز قبضہ برقرار رکھنے کے لیے اور وہاں کے جو مقبوضہ علاقے ہیں ان میں اضافہ کرنے کے لیے اس نے یہ حکمت عملی اختیار کی تھی کہ بزور وہاں کے جو مقامی باشندے ہیں ان سے وہ زمینیں ہتھیائی گئیں پھر وہاں پہ آبادکاری کی گئی یہودیوں کی. وہ کیونکہ مسلمانوں کو تہ تیک کرنے کے لیے ان کو نیچا دکھانے کے لیے ان کو ان کے بنیادی حقوق سے محروم رکھنے کے لیے بھارت اور اسرائیل اس کی حکمت عملی ایک ہے. اور آپ دیکھیں کہ جس قسم کے مظالم اس وقت مقبوضہ جموں کشمیر میں ڈھائے جا رہے ہیں ایسے ہی مظالم فلسطینیوں پر ڈھائے گئے, ان کی بھی ایسے ہی نسل کشی کی گئی. اور اب آپ دیکھیں کہ وہاں پہ شروع شروع میں یہ کہا جائے گا کہ آرمی کے لیے جگہ لی جا رہی ہے, پھر وہاں پہ ہم تھوڑے عرصے کے بعد سنیں گے کہ وہاں پہ जो पंडित हैं उनको आबाद किया जा रहा है, गैर कश्मीरियों को कश्मीरी बनाकर आबाद किया जाएगा, फिर उनका तहफ्फुज किया जाएगा, उनकी सिक्योरिटी खुद ली जाएगी और फिर हम देखेंगे कि उनकी एक नस्ल जवान होगी और फिर ये देख कहा जाएगा कि इस इलाके में तो जो गैर मुस्लिम है उनकी अक्सरियत है, इस इलाके में गैर मुस्लिमों की अक्सरियत है। यानी बुनियादी नुकता यही है कि कश्मीरियों की नस्ल कुशी की जाए जो कश्मीरी मुसलमान है, और जो गैर कश्मीरी हैं उनको जम्मू और कश्मीर में आबाद किया जाए, हाँ वो वहां की सिक्योरिटी फोर्सेस के जरिए हो, वहां की कठपुतली इंतजामिया के जरिए हो। ये हिकमत अमली है जो हमें नजर आ रही है और आज की नहीं है, कमोबेश कोई दो दहाइयां या तीन दहाइयां हो चुकी हैं ऐसी ही हिकमत अमली का हो सकता है कि तीन दहाइयां हुई हो, क्योंकि शुरू शुरू में ये हिकमत अमली की समझ नहीं आती। जब समझ आती है तो फिर इंसान उसका आदाद शुमार रखना शुरू करता है, उसको देखता है कि ये क्या ऐसे ही है। और कश्मीर के मामले में तो हम ये देख रहे हैं कि भारत की यही हिकमत अमली है, कमोबेश तीन दहाइयां हो गई हैं कि वो तबातर के साथ ऐसे ऐसे प्लानिंग कर रहे हैं और बड़ी खामोशी के साथ इस प्लान पे काम किया जा रहा है कि कश्मीरी अक्सरियत में जो है वो अकलियत में आ जाए और जो गैर मुस्लिम कश्मीरी हैं उनको अक्सरियत शो किया जाए।
जी, एक हमने एक चीज और जो देखी है कि हम आदमी जमीन की बात कर रहे थे कि उसकी आंखें नहीं खुल रही और जो फैसले पे असरअंदाज हो सकते हैं और जो मुसलमानों को इंसाफ ला सकते हैं वो इससे बिल्कुल पीछे हटे हुए हैं और कोई उनका इंटेंशन नहीं है कि इस इशू पे बात करे अमेरिका या यूरोप या बड़े इदारे जो हैं। लेकिन एक चीज हमने देखी है जी कि इंडिया का जो एक तबका है दानिशवर पढ़ा लिखा, वो हम जैसे सोशल मीडिया पे या वैसे देख रहे प्रोग्राम में, वो इस बात को समझते हैं कि भारत जो है बहुत ज्यादा एक घनौना खेल खेल रहा है अपने मुल्क के साथ और कश्मीरियों के साथ जुल्म ज्यादती करके वो बाकी हिंदुस्तान के जो आवाम है उनको बहुत बड़े खतरे से दोचार कर रहा है।
जी हाँ, ये आपने शायर यार सब बहुत ही बुनियादी नुक्ता उठाया है कि भारत में कुछ दानिश्वर ऐसे हैं जिनके बारे में हम कह सकते हैं कि उन्होंने अपनी जमीर की आवाज वो दुनिया के सामने रखी। कई ऐसे लीडर्स हैं जिन्होंने भारत की तरफ से दिए गए मेडल्स अवार्ड्स वो भी वापस कर दिए कि अगर इंसानी हकूक के खिलाफ वर्जियां तवातर के साथ होती हैं और उनमें कोई कमी नहीं आती तो ये लें अपने अवार्ड्स, ये लें अपने मेडल्स। और ये कोई एक दो की बात नहीं है, कई ऐसे दानिश्वर हमने देखे जिन्होंने ये कदम उठाया। और आज ये सूरत हाल है कि हमें न सिर्फ ये कि कश्मीरियों की जो सियासी सफारती मदद है उसको जारी रखना है, बल्कि हमने ये भी देखना है कि कहीं ऐसा न हो कि हम कल को ये कहें कि हम लेट हो गए हैं, क्योंकि बहुत से ऐसे एरियाज हैं जहां पे हिकमत अमली के तहत काम ये किया जा रहा है कि कश्मीरियों को अक्सरियत उनकी उसको अकलियत में बदला जा रहा है, खास तौर पर जो मुस्लिम कश्मीरी हैं उनकी अक्सरियत को अकलियत में बदला जा रहा है। और दूसरी तरफ अगर हम देखें तो कुछ ऐसे दानिश्वर हैं भारत के जो इस पे बात कर रहे हैं, बाकी और कोई भी इस पे बात नहीं कर रहा है।
अच्छा, ये जैसा कि हमने पहले भी अपनी गुफ्तगू के दौरान जिक्र किया कि जो गैर कानूनी हिरासत में जो है कश्मीरी लीडरान, वो दही दिल्ली की जो कोर्ट ने उनकी 28 दिन के लिए और रिमांड दिया है, तो ये इस गैर कानूनी रिटेंशन, फिर उसका रिमांड, फिर उनके जुल्म जबर, क्या दुनिया का कोई कानून इस तरह की हरकत की और खास तौर पर वो जो कानून के रखवाले और इंसाफ देने वाले लोग हों उनको ये जेब देती है? ये बात
कतन नहीं देती शहरयार साहब। और आपने जिस इशू की तरफ इशारा किया है ये भी तवत्तर के साथ इस पे बात हो रही है, कुछ इंटरनेशनल मीडिया इसका तذکرہ करता है, लेकिन ज्यादातर की तरजीहात कुछ और हैं और उनका एजेंडा शायद यही है कि मुसलमानों को एक जालिम के तौर पे पेश करना। उन इलाकों में भी मुसलमानों के साथ इंसाफ नहीं किया जा रहा जहां पे उनकी जमीनों पे कब्जा हो रहा है और उनकी अक्सरियत को अकलियत में बदला जा रहा है। और ये जो आपने बात की कि जो 10 कश्मीरी हैं जिनको जिनकी हिरासत में इजाफा किया गया, और भारत की जो नेशनल इन्वेस्टिगेशन एजेंसी है उसने इनको 25 अगस्त 2017 को गिरफ्तार किया था, और उनके खिलाफ जो इल्जामात आयद किए गए थे वो भी हकीकत में मबनी नहीं थे, वो भी झूठे इल्जामात थे, और उन पे इल्जाम ये लगाया गया कि ये मनी लॉन्ड्रिंग कर रहे हैं। अब आप देखें कि कश्मीरी उनकी जिद्दोजहद देखें, वो पुरअमन जिद्दोजहद है, उनके जो लीडरशिप है, उनका जो लिविंग स्टैंडर्ड है वो देखा जाए तो इस किस्म के इल्जामात खुद ही अपनी अहमियत अपनी अफादियत खो देते हैं। लेकिन जब वो वहां की अदालतें ही वो बिक चुकी हैं, उन्होंने भी आंखों पे बायसनेस की ऐनक चढ़ाई हुई हो, तो फिर यही सूरत हाल है जो हमारे सामने आती है। और कश्मीरी लीडरों की जो हिरासत है उसमें इजाफा कर दिया जाता है, उनकी जो रिमांड है उसमें इजाफा कर दिया जाता है, और अब भी मजीद 28 दिनों के रिमांड में इजाफा कर दिया गया है इस लीडरशिप की हिरासत में। उनसे क्या उगलवाना चाहते हैं, क्या उनसे वो ये बात मनवाना चाहते हैं कि वो कश्मीरियों के जो जायज हकूक हैं उनकी बात करना बंद कर दें, क्या वो उस जायज मुतालबे से दस्तबरदार हो जाए जो उन्होंने किया है। तो मेरे ख्याल में शायद भारत इस हवाले से कामयाब नहीं हो सकेगा, भारत ने तमाम अरबे इख्तियार करके देख लिए और वो उसमें नाकाम हुआ। सभी प्रोग्राम आईना का वक्त खत्म हुआ जाता है। इस प्रोग्राम के कोऑर्डिनेटर थे अरशद असगर, हमें तकनीकी मुआवनत हासिल थी इंजीनियर जुनेद तारिक की, प्रोग्राम इंचार्ज थे अमाद कियानी, और निगरानी आला थे जावेद खान जदूर। सैयद शहरियार और अब्दुल हमीद वसीम को इजाजत दीजिए, अल्लाह निगरान।